أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. اور امید ہے کہ آپ سب لوگ اپنی بریک سے واپس آ گئے ہوں گے. الحمدللہ جی سب اپنی بریک سے واپس آ گئے ہیں. الحمدللہ ویری گڈ. تو ماشاءاللہ آج کے لیسن سے ہم نے کتنا کچھ سیکھا اور آپ سب کے کمنٹس بھی بہت زیادہ ایمان بوسٹنگ بھی ہیں اور نظر آتا ہے کہ ہم جو سیکھ رہے ہیں وہ ہمارے دل تک پہنچ رہا ہے اور ان شاء اللہ تعالیٰ ہمارے عمل میں بھی نظر آئے گا ان شاء اللہ. جب تک کہ آن سائٹ ہمارے ساتھ واپس ریڈی ہوتے ہیں تفصیل کے لیے, تو مین وائل ہم تھوڑا سا ڈسکشن کرتے ہیں ان آیات پر, تھوڑا سا کو ریویو کرتے ہیں ان شاء اللہ تعالیٰ. ٹھیک ہے, آیت نمبر 51 کو دیکھیں اگر ہم سب سے پہلے. تو اس آیت سے ہمیں پاکیزہ کھانا اور عمل صالح ان دونوں کا کیا رب سمجھ میں آتا ہے. یہ ٹاپک ہم پہلے بھی پڑھ چکے ہیں مختلف سورہ میں. تو آپ یہ بتائیے کہ کیا ہمیں اس بات سے سمجھ میں آتا ہے, ان دونوں کا کوئی کنیکشن, اور اگر ہے تو کیا؟ اگر پاکیزہ چیزیں کھائیں گے تو عمل صالح بھی کر پائیں گے. بالکل, یعنی پھر جو ہماری نیچر ہے وہ خراب نہیں ہوگی, وہ پولیوٹ نہیں ہوگی, ہے نا. جیسی غذا ویسا عمل, بالکل صحیح بات ہے. اور جس کے حلال پر میں اس کے حلال پر جائیں تو عمل صالح آسان ہو جائے گا. بالکل صحیح بات ہے, بالکل ٹھیک بات ہے. ہم دیکھتے ہیں کہ جب ہم سمپل فوڈ لیتے ہیں تو اس سے پھر ہماری جو پورا ایک ہمارا باڈی ہے وہ اس چیز کے لیے ہمارے ساتھ کوآپریٹ کرتا ہے کہ ہم زیادہ دیر تک پڑھ سکتے ہوں, ہم جو پڑھیں وہ ہمارے ذہن میں اچھی طرح سے بیٹھیں. اگر ہم ایسے کھانے کھائیں کہ جن کا صرف ٹیسٹ ہی ہمیں فائدہ دے اور ان کے اندر فوڈ ویلیو کم ہو, تو دین اٹ از سم تھنگ جو ہمیں اتنا زیادہ فائدہ نہیں دے گا. Food reflects in our physical and mental attitude. بالکل صحیح بات ہے. سو آئی تھنک ہم صحیح سے ریڈی ہیں, ان شاء اللہ ہم کو سب کنٹینیو کرتے ہیں. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
لا تجعل اليوم إن عاكفون مستكبرين به سامعا تهجرون أفلم يدبروا القول أم جاءهم ما لم يأت آباءهم الأولين أم لم يعرفوا رسولهم فهم له
بسم الله من الشيطان الرجيم شروع کریں چلیں اب اگلی آیت میں کچھ سوال ہے اگر آپ دیکھیں گے تو ہر آیت عام سے شروع ہو رہی ہے پیچھے جو بات ہو گئی وہ یہی تھی کہ ان کی غفلت کی وجہ ان کی بھڑی ہوئی دنیا ہے اور اب اللہ تعالیٰ کچھ سوال اٹھاتے ہیں کہ انہوں نے اللہ کے نبی کی اتنی ناقدری کیوں کی کتاب کی ناقدری رسول کی ناقدری تھی تو اللہ سبحانہ وتعالیٰ فرماتے ہیں آیت 68 میں اَفَلَمْ يَدَّبَّرُوا الْقَوْلَ کیا انہوں نے اس بات پر غور نہیں کیا القول سے مراد بات یعنی یہ قرآن جو پیغام ہے جو اس نبی کی بات ہے جس کی ان کو دعوت دی جاتی ہے اَمْ جَاهُمْ مَا لَمْ يَأْتِ آبَاءَهُمُ الْأَوَّلِينَ یا ان کے پاس کوئی ایسی چیز آ گئی ہے جو ان کے اگلے آبا اجداد کے پاس نہیں آئی دو سوال ہیں اس ایک آیت میں کہ پہلی بات ہے کہ انہوں نے غور و فکر نہیں کیا سورہ محمد میں بھی آتا ہے ملا قلوب ہن اقفالہا کہ ان کے دلوں پر تالے پڑ گئے یعنی یہ نبی جو بات کرتا ہے یہ قرآن جو پیغام دیتا ہے بالکل آسانی سے سمجھ آنے والا ہے کوئی بہت مشکل باتیں نہیں ہیں کوئی ایسی باتیں نہیں ہیں کہ جو عام لوگوں کو سمجھ نہ آئے کیا وجہ ہے تو وجہ ایک تو یہ سمجھ آتی ہے کہ انہوں نے اس بات پہ غور ہی نہیں کیا کہ یہ کتنی خوبصورت بات ہے یا پھر دوسری وجہ اس کتاب سے کٹنے کی کیا ہے کہ انہوں نے اپنے باپ دادا میں سے کسی کو ایسی کتاب پڑھتے پڑھاتے دیکھا ہی نہیں ہے اگر آپ دیکھیں تو نبی صلی اللہ علیہ وسلم جہاں آئے تھے وہاں حضرت اسماعیل کے بعد کوئی نبی نہیں آیا تھا اور حضرت اسماعیل کے بعد چونکہ نبی کوئی نہیں آیا تو کتاب کوئی نہیں تھی تو آج کی زبان میں آپ کہہ لیجئے کہ ان کا رواج ہی نہیں تھا کتاب پڑھنے کا کیا آپ کو یہ آیت پڑھ کر اپنا آج کا حال نہیں دکھتا آج بھی آپ دیکھیں جب بھی کسی کو قرآن برائے ہدایت یا کتاب برائے قرآن برائے نصیحت پڑھنے کی دعوت دے تو لوگ اتنی ہی حیرت سے نہیں دیکھتے اچھا یہ بھی پڑھنے کی چیز ہے وہ قرآن خوانی کر لیں گے نا اور وہ ہم رمضان میں پڑھتے ہیں نا اور صبح اٹھ کے پڑھتے ہیں نا تو پتہ کیا چلا کہ جب ہدایت سے لوگ تھوڑا عرصہ دور ہوتے ہیں تو پھر کتاب کا پڑھنا پیغام کا سننا رواج نہیں رہتا تیسری وجہ آیت 69 میں ام لم یارکو رسولہم کیا انہوں نے اپنے رسول کو پہچانا نہیں ہے اسی لیے فہم لہو منکرون وہ اس سے منکر بنے بیٹھے غیر بنے بیٹھے اس کو اجنبی سمجھتے ہیں یعنی یا تو ان کو کتاب پڑھنے کی عادت نہیں رہی ان کے پاس ان کے باپ دادا کے پاس ایسی کوئی چیز چونکہ نہیں آئی اتنے سالوں میں تو انہوں نے اس چیز کو کی اہمیت نہ محسوس کی اور پھر دوسری وجہ یہ ہو سکتی ہے کہ انہوں نے رسول کی قدر ہی نہیں پہچانی ان کو پتہ ہی نہیں کہ ایک بے لوس ہستی اللہ نے ان کے پاس بھیجی اور جو اپنی پوری زندگی ان کے لیے دو پہ لگا رہے ہیں کہ وہ کسی طرح سے ان کو بات سمجھ جائیں لیکن ان کا مسئلہ یہ ہے کہ انہوں نے اس رسول کی قدر نہیں پہچانی ایسے ہی ہوتا ہے نا آپ دیکھیے کہ لفظ لکھے ویلیو لکھے انگلش میں بہت ایزی ہو جائے گا سمجھنا اردو میں قیمت کہہ لیں کسی چیز کی ویلیو آپ کب پہچانتے ہیں مثال دیتی ہیں آپ کو کہ آپ ڈائمنڈ خریدتے ہیں مثال دیتے ہیں مجھے پتا نہیں نہ میں نے کبھی خریدا لیکن ہم ایسے سوچ لیتے ہیں کہ 500 پاؤنڈ کا ایک ڈائمنڈ آ جاتا ہے جو ایک رنگ میں لگتا ہے کوئی بندہ 500 پاؤنڈ اس ایک ڈائمنڈ کے لیے کب خرچ کرے گا جب وہ اس ڈائمنڈ کی ویلیو پہچانتا ہوگا کہ جو لے رہا ہوں اصلی ہے ضروری بھی بہت ہے اس سے میرے اسٹیٹس میں بہت اضافہ ہوگا اور اگر ضرورت پڑی تو کل بک جائے گا گولڈ کی بات کر لیں ہم سونے کی چیز 1 لاکھ کی بھی لے لیتے ہیں آرام سے کیوں لے لیتے ہیں کہ سونا ہی ہے نا آج چلو 1 لاکھ کا لے رہے ہیں اگر 2-4 سال بعد بیچا تو کچھ بھی کم بھی ہو گیا لیکن اتنے کا تو ہو گیا ویلیو کا پتا ہوتا ہے نا ہم 1 لاکھ روپیہ بھی لگا دیتے ہیں اس کے برعکس جب آپ کسی تو کوئی ایسی چیز خریدنے دیکھیں کہ جس کی کوئی ری سیل نہیں ہے یا کوئی آپ سے آرٹیفیشل چیز کا इतना तकाजा करे कि इसको भी कई हजार का दो, तो आप कहेंगे भाई ये कोई सोना थोड़ी है, ये कोई डायमंड थोड़ी है, नकली है ना। बिल्कुल इसी तरह से अब लिखिए किताब, कुरान लिखिए, बनाइए अपने नोट्स में और उसके नीचे लिखिए, जो लोग इस कुरान की वैल्यू पहचानते हैं, वर्थ इट कीमत पहचानते हैं, वो इसके लिए वक्त भी लगाएंगे, माल भी लगाएंगे, कुर्बानियां भी देंगे, रिस्क भी लेंगे, क्योंकि उनको पता है कि ये असली किताब है। नकली किताबों के लिए लोगों को मैंने देखा है, हम खुद उस सफर से गुजरे हैं, 15 20 20 साल लगाते हैं ये नकली किताबें पढ़ते हैं। असली और नकली का फर्क क्या होता है? असली कंपनी की होती है और नकली उसकी को पैरोडी है। दुनिया की सारी किताबें बहुत अच्छी भी हो, लेकिन कुरान के मुकाबले में तो उसका कोई मुकाबला नहीं है ना। तो अल्लाह ताला कहते हैं असल इनकी इस इनके इस कठोरपन की वजह क्या है कि इनको इस रसूल की वैल्यू ही नहीं पता, ये हस्ती क्या बड़ी है। और अगर देखें तो मुझे तो ये आयत आज के मुसलमानों के हालात पे दिखती है, हर चीज की कीमत देने को तैयार है, हिदायत की कीमत देने को तैयार नहीं है। अम यकूलू नबी जिन्ना, या फिर वो ये कहते हैं कि इस पर तो कुछ जुनून का असर हो गया, यानी इनका लगता है कि इस नबी पे असेब या जुनून है। नहीं, ये कुछ भी नहीं, असल बात क्या, अब देखिए जिसको हमारी जुबान में कहते हैं ना कि अंदर का चोर पकड़ा गया, इनमें से कुछ भी नहीं है, लेकिन असल बात यह कि बल जाअहुम बिल हक, बल्कि वो तो इनके पास हक लेकर आए हैं। और लोगों का हाल क्या है, वक्सरुहुम लिल हक की कारिहुन, और इनकी अक्सरियत को हक नापसंदीदा होता है। ये है असल बात जो अंदर से निकली है इतने सवालों के बाद। ना तो इनको रसूल से कोई मसला है, उनके अखलाक, उनका इल्म, उनका किरदार इनके सामने एक रोशन तस्वीर की तरह। अल्लाह के नबी ने तो कभी भी इनको सताया नहीं, दुख नहीं दिया, और कुरान बताते खुद अपनी जगह देखा जाए तो कोई गलत चीज का मुतालबा करता नहीं है, लेकिन असल वजह यह है कि ये हकीकत पसंद नहीं है, ये अफसाना पसंद हो गए, ये नफ्स परस्त हो गए। ये किताब चूंकि हक बोलती है और हक और ख्वाहिश का आपस में हमेशा मुकाबला रहे, और लोगों को अपनी ख्वाहिशों पर पाबंदी लगानी मुश्किल लगती है, हालांकि अल्लाह सुब्हान तआला फरमाते हैं वलविद तबर हक अहवाहुम, और अगर हक इनकी ख्वाहिशात की पैरवी करता, यानी इस किताब के अंदर जो बातें आई हैं वो सारी की सारी इनकी मर्जी की होती, जो ये चाहे वो जायज हो जाए, जिसको ये चाहे वो नाजायज हो जाए, तो लफसदत समावात वलर्दु वमन फीहिन, तो जमीनों आसमान और इसके अंदर की सब चीजें बिगड़ जाती। सच है कि नहीं? आप देखिए कि नफ्स की ख्वाहिश पर चल के तो दुनिया में भी कुछ नहीं मिलता, आखिरत में कहां से मिलेगा? छोटा बच्चा सुबह स्कूल जाना चाहता है, उनका तो दिल करता है कि जंग लगे और छुट्टियां हो जाए, और कोई बॉम्ब गिरे तो सबसे पहले हमारे स्कूल पे गिरे ताकि हमें छुट्टियां हो जाए। ठीक है, अगर हमें हमारी माओ ने हमारी ख्वाहिशों पे छोड़ दिया होता तो आज हम किधर होते? अच्छा बेटा, जब दिल चाहे स्कूल चले जाना, चलो बेटा दिल चाहे तो ब्रश कर लेना, मुंह में एक दांत ना होता हमारे आज। आज हमें उसकी वैल्यू पता चलती है ना, कि हमारे माँ बाप ने मेहनतें कर करा के हमें पढ़ने भेजा, सीखा, फिर हुआ। तो जिस तरह कोई माँ या बाप अपने बच्चों की तरबियत कर ही नहीं सकते उनकी ख्वाहिशों पर पाबंदी लगाए बगैर, तो अल्लाह की जात और रब्बिल आलमीन है। यहाँ ये बताया गया कि अगर ये कुरान तुम्हारी ख्वाहिशों पे कुछ पाबंदी लगाता भी है तो इट्स फॉर योर बेनिफिट। नफ्स कहता है खाओ खाओ खाओ, मोटे हो जाओगे, शुगर पेशेंट है चीनी खाए खाए हड्डियां खुल जाएंगी। हमेशा याद रखिए, जहां भी कोई पाबंदी हमारे ऊपर लगती है, हमें लगती बुरी है, लेकिन अगर हम रुक जाए तो फायदा हमारा अपना। इस कुरान की लगाम अगर हम अपनी जिंदगी में डाल लें, बाहर लोग समझेंगे कि हमारी जिंदगी में कोई अट्रैक्शन नहीं है, लेकिन आप देखेंगे कि अंदरूनी बैरूनी सेहत आपके ही पास होगी। इसलिए अल्लाह सुब्हान तआला फरमाते हैं बल अतैनाहुम बिज़िक्रिहिम, बल्कि हम तो इनके पास इनकी ही नसीहत लाए हैं। पीछे क्या आयत आई थी सूरत अंबिया में, फी ही जिक्रुकुम, اس کتاب میں تمہارا ذکر ہے، تم کیوں نہیں سوچتے؟ تو اللہ تعالیٰ کہتے ہیں یہ کوئی غیروں کی باتیں تھوڑی ہیں، یہ تو ان کی اپنی باتیں ہیں. فہم ان ذکری ہی موریدون، اور یہ اپنی ہی نصیحت سے اعراض کیے پھرتے ہیں. دیکھیے انسان کا اپنا نام بڑا پیارا ہوتا ہے، جس چیز میں اس کا اپنا کنسرن ہوتا ہے اس کو بہت سنبھال سے بھول کے رکھتا ہے. اللہ تعالیٰ کہتے ہیں آج تک بتاؤ ان 17 پاروں میں تم نے کس کے بارے میں باتیں پڑھی ہیں؟ جنوں کی باتیں زیادہ پڑھی ہیں، فرشتوں کی کہانیاں سنی ہیں، یا ان کو پڑھ کے تمہیں لگ رہا ہے کہ مویشیوں کو کس طرح ہونا چاہیے، دودھ کتنا دیں؟ آپ کو کیا لگا ان 17 باروں کو پڑھ کے؟ بھی ہی ذکرکم، تمہارا ذکر. آپ دیکھیں ہم سبق شروع کرتے ہیں نا، اور سبق ختم ہونے تک ایک سیکنڈ بھی آپ کو کبھی لگتا ہے کہ یہ باتیں آپ کے لیے نہیں ہیں یا میرے لیے نہیں ہیں؟ یہ تو انسانوں سے اوپر کوئی مافوق الفطرت چیزیں ہیں. تو اللہ تعالیٰ کہتے ہیں کہ تمہاری باتیں، تمہارے فائدے کی باتیں، تمہاری نصیحت کی باتیں، تمہیں خیر ملے گی. فہمن ذکری ہی موریدن، اور تم اپنی ہی خیر سے منہ پھیرتے ہو. آپ اپنے آپ کو ایک ماں بناتے، ماں کی جگہ پہ رکھ کے سوچئے، اگر آپ کا بچہ وہی کچھ کرے آپ کی نصیحت پہ جو آج انسانیت اس کتاب کے ساتھ کرتی ہے، تو آپ کو کیا محسوس ہو؟ لوگوں کو نصیحت اچھی نہیں لگتی. اللہ تعالیٰ کہتے ہیں کچھ نہیں مانگتا ہے مکہ والو، یہ نبی تم سے
check the weather, download
یہ کتاب
designs,
اگر تم سے
build playlists, all with the built-in Wi-Fi. Technology doesn't have to drive us apart. It has an amazing way of bringing us together. All because you drive a Chevrolet Malibu connected by OnStar with 4G LTE.
کچھ لوگ پہلی فطرت پہ ہوتے ہیں، علم نہیں ملا ہوتا ان کو، لیکن فطرت پہ ہوتے ہیں، بہت دور نہیں گئے ہوتے. جب وہ قرآن پڑھتے ہیں نا، تو ان کو 19-20 کی چینجز کرنی پڑتی ہیں اپنی زندگی میں، ہلکی پھلکی چینجز، بلکہ اور اچھا ہو جاتا ہے، فریش ہوتا ہے بندہ. کچھ لوگ ہدایت کے سفر سے ادھر سے ادھر بھٹکے ہوتے ہیں، اب جب کتاب ان کی زندگی میں آتی ہے تو ان کو تو ایک قسم کی پوری پرسنالٹی رینوویٹ کرنی پڑتی ہے. ایسے لوگ پھر بدل جاتے ہیں. اف، ٹو مچ تبدیلیاں، اف 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 اف، بہت نکلتا ہے مجھ سے. اللہ تعالیٰ کہتے ہیں کہ جب تمہاری خیر کی باتیں تمہارے سامنے آتی ہیں تو مجھ سے منہ پھیر لیتے ہو، حالانکہ تمہیں تو خوش ہونا چاہیے تھا. اور رہ گئی بات ایک اور، اگر تمہیں اس نبی پر کوئی گلہ ہے تو اس کا بھی جواب لے لو. آج 72 میں ام تسألہم خرجن، کیا آپ ان سے کوئی خراج مانگ رہے ہیں؟ یہ جو لفظ خرجن ہے، یہ پہلے کہاں پڑھا آپ نے؟ ریسنٹلی پڑھا جی، 15ویں پارے میں، ہاں، ذوالقرنین کے قصے میں پڑھا تھا. تو فرمایا کیا یہ نبی تم سے کوئی خراج مانگتا ہے؟ یہ جو خرج ہے نا، خراج، خرچ، یہ اردو کا خرچ ہے. کیا یہ تم سے اس کا کوئی خرچہ مانگتا ہے؟ کچھ مجھے فیس دے دو، مجھے کوئی پے دے دو. تو وہ خراج ربی کا خیر، تو آپ کے رب کا اجر بہت بہتر ہے، کیونکہ وہ ہوا خیر و رازقین، وہ بہترین رزق دینے والا ہے. یعنی ایسے لگ رہا ہے کہ اندر سے وجہ ڈھونڈی جا رہی ہے کہ تم کیوں نہیں اس کی بات سنتے. اے مکہ والو، اے فلاں والو، کیا ہمارا پیغمبر اس کام پر تم سے کوئی اجر مانگتا ہے، کوئی اجرت مانگتا ہے، کوئی سیلری مانگتا ہے، کوئی پے مانگتا ہے؟ اگر وہ تم سے مانگتا ہے تو چلو اس خوف سے تم اس کے پاس نہیں آتے، حالانکہ اس کو تم سے کچھ نہیں چاہیے. فخراج ربی کا خیر، جو رب دے رہا ہے وہی بہت ہے. یہاں سے پتہ چلتا ہے کہ دین کی دعوت دینے والا جب دوسروں سے کچھ نہیں مانگتا تو اس کی بات میں اثر ہوتا ہے، اور اس کی آواز میں جوش بھی ہوتا ہے. دیکھیے کہ پیڈ شخص، اس کو تو ہر چیز پیچھے سے کہاں انسٹرکٹ کی جائے گی، اور ایک وہ شخص ہے جو آزاد ہے. آپ ایک امپلائی اور ایک اونر کی زندگی کا فرق ہی دیکھ لیجیے. تو دین کے کام میں جہاں تک ممکن ہو کبھی کسی سے کچھ نہیں لینا چاہیے. جس ہاتھ سے آپ لیتے ہیں پھر آپ اس کے ماتوب ہو جاتے ہیں. اس پہ ہم کو ضرورت نہیں ہے، لیکن بس ایک موضوع ہے تو ہلکی سی بات کر رہی ہوں کہ نہ یہ فقہی مسئلہ ہے نہ ایشو ہے، لیکن دینے والے یعنی دین اور پیسے کو الگ رکھنا چاہیے. تمہارے پیسے تمہیں مبارک، تم ہم سے بھی کچھ لے لو تم ٹھیک ہو جاؤ، یہ حالات ہے. اور کسی نبی نے کبھی کسی سے کوئی مال نہیں مانگا. آج بھی اگر دین کی کسی ضرورت کے لیے کوئی کام کسی کے سامنے رکھنا ہو تو اس کو ایک آنر سمجھ کے اگلے کے سامنے رکھنا چاہیے کہ یہ ایک نیکی کا موقع ہے اور یہ میری ذات نہیں ہے، یہ آپ کا دین ہے، پھر تو بات سمجھ آتی ہے. لیکن اگر بھیک مانگنا اور اس طرح سے دین کے اعتبار پہ اس سے کچھ امیدیں لگا لی جائیں تو اس سے پھر بات کا اثر ختم ہو جاتا ہے. اس لیے یہاں بتا دیا کہ ایسی بھی کوئی بات نہیں ہے. और यहाँ खासकर तो वो सामिरन की बात थी ना, तो जो ये इनके शायर और किस्सा को लोग थे ना, ये पैसे लेते थे, इनाम मांगते थे, वाह वाह बेले देते थे। अब नबी सल्लल्लाहु अलैहि वसल्लम जब कुरान सुनाते तो उसके बदले में कुछ भी नहीं होता, तो यहाँ तकाबुल किया जा रहा है कि वो तो तुमसे अपने फन का कुछ लेते हैं क्योंकि वो आर्टिस्ट है, उनका बेचारों का रिस्क लगा हुआ है, तो इस नबी ने तो कभी तुमसे एक बेल भी नहीं ली। और बार दफा ऐसे अजीब से इत्तेफाक होते हैं कि कभी कभी जो बिल्कुल नया कोई बंदा, ऐसा एक आधा दफा हुआ जिंदगी में हमारे साथ भी कि उसने दर्स रखवाया और फिर पूछा, अच्छा ये बताएं कि वो दर्स में आने का क्या लेते हैं, क्या लेते हैं भाई, आप दे क्या सकते हैं, आपके है कुछ आप देंगे, अच्छा ये कैसे हो सकता है, वो हमने फलाह को दांतों के लिए बुलाया, उनको तो हम कुछ दे रहे हैं। और जितना मुझे बुरा उस वक्त लगता है जब मैं किसी जगह दर्ज के लिए जाऊँ, एंड पे वो एक गिफ्ट का बैग पोटर खड़े हो, ऐसे लगता है जैसे मेरे मुंह पे तमाचा मारा है कि मैं ये गिफ्ट लेने आई थी आपसे, क्या मेरा ये आज 1 घंटा 1.5 बोलना और आपको अपनी हैसियत से बहुत अच्छा दे देना, क्या ये मेरे लिए काफी है। बहुत बुरा लगता है मुझे, इंतहा से ज्यादा ऐसे लगता है मेरी इंसल्ट करता है कोई कि मैं पढ़ाने के पैसे लेने आ रही हूँ आपसे। लेकिन वो बेचारों का कसूर नहीं है, भोले भाले लोग होते हैं जैसी भी बात है, लेकिन अल्लाह ताला यहाँ यही पूछ रहे हैं कि इस नबी ने तो तभी कभी तुमसे कुछ मांगा ही नहीं है, फिर ये है क्या। अब ये वो बात है कि जो तुम समझते हो लेकिन असल में है क्या, वह नकल तदूहिला सिरात मुस्तकीम, और यकीनन आप इन्हें सीधे रास्ते की तरफ बुला रहे हैं। देखिए जब इतनी मुखालफत होती है ना तो बंदे को शुभ पड़ने लग जाता है कि शायद मैं ही ठीक बात नहीं बता रहा, तो अल्लाह आसमान से तसल्ली दे रहे हैं कि आप फिक्र ना कीजिए, आप इनको ठीक बता रहे हैं, आपकी तड़प में कोई कमी नहीं है, आपका तरीका, आपका बताना, आपकी तड़प सब है, लेकिन अब इन बेचारों के नसीब में ही नहीं है तो आप क्या कर सकते हैं। ये असल में एक तसल्ली थी, और ये एहसास बंदे को बहुत अमीर कर देता है। कभी भी आप देखिए कि जिंदगी में ऐसा मौका आए ना, आपको आपको पढ़ने से कोई रोक दे या आपको बदगुमान कर दे, मुझे या आपके पास आके या पढ़ाने से कोई रोक दे, तो अकेले में बैठ जाए कागज कलम लेके लिखे, यहाँ आती हूँ क्या पढ़ती हूँ, लड़ाइयां करना सिखाते हैं मुझे, ये गिफ्ते सिखाते हैं, फजूल खर्चियां सिखाते हैं, चले अल्लाह के मामले तो एक साइड पे कर देना, नमाज रोजा तो है, इधर आती हूँ मुझे 4 से 5 घंटे के 10 घंटे भी बिठा ले, आखिर ये मुझे सिखाते क्या है। और उस दावत में अगर आपको कुछ झोल मिले तो फिर आप किसी पे उंगली उठा सकते हैं, और अगर आपको एक तो सवाब, एक तो सुकून, एक तो खुशी, एक तो जन्नत, अजर, इबादत, सुकून, और उसके साथ आपकी इस्लाह हो रही है, आपकी जिंदगी अच्छी हो रही है, तो ये सेटिस्फेक्शन बहुत बड़ी है। और ये मैं अपने अपने अंदर मैं भी महसूस करती हूँ, कभी भी कहीं कोई बात हो ना तो मैं अकेले में खुद से पूछती हूँ, और कभी कहीं क्लासें लगी होती हैं, रिकॉर्डिंग्स जब सुनती हूँ तो मैं दिल की गहराई से अल्लाह का शुक्र अदा करती हूँ, पूरे जिसको आप कहना चाहिए यकीन के साथ, शरह सदर के साथ चैलेंज कर सकती हूँ कि पूरा कुरान आप आगे पीछे से सुन ले हर साल का, जब मर्जी कहीं आपको कोई एक नेगेटिव जुमला नहीं मिलेगा कि जरा तुम भी तो जरा जुबान खोलो और तुम भी तो जरा अकड़ो, हमेशा ये होता है माफ कर दो, बर्दाश्त कर लो, सबर कर लो, खुद अच्छी बनो, अपनी इसलाह करो, तो मैं कहती हूँ कि ये इनाम बहुत बड़ा होता है, इससे फिर दिल ठंडा होता है कि अल्लाह क्यामत के दिन बंदे को भी हमसे फायदा ना हुआ लेकिन हम ये कह सकते हैं कि हम सीधे रास्ते पे बुला रहे थे, और ये ही चीज जीती है। आपने कल हदीस पढ़ी ना, हिरकल ने जिस चीज से अल्लाह के नबी की सच्चाई का अंदाजा लगाया वो इसी चीज से लगाया था ना, कि उसकी तालीमात क्या है, खैर फैलाता कि शर फैलाता है, तो अल्लाह अपने नबी को कह रहे हैं आप फिक्र ना करें, आप बिल्कुल ठीक कह रहे हैं, हाँ वइन्नल्लज़ीन ला युमिनून बिलआखिरति अनिस्सिराति लनाकिबून, और यकीनन जो लोग आखिरत पर यकीन ही नहीं रखते वो इस रास्ते से फिर इन्हराब करें, फिर अब उनका नसीब ही ऐसा है। ये जो लफ्ज है ना लनाकिबून, नाकिबून की जमा नकबा, कंधे को कहते हैं शोल्डर, अब आप देखिए नकूब है फिरना, सीधे रास्ते पर जाते जाते इधर उधर मुड़ जाना, बड़ा खतरनाक लफ्ज़ है, इसको हाईलाइट करें। बिल्कुल ठीक जा रहे थे आप, घर से निकले, आपको यकीन है यही रास्ता है इधर ही जाना है, चलते चलते 100-150 मील चल के एकदम पता नहीं क्या मत मारी गई, मेरा ख्याल है मैं गलत रास्ते पे हूँ, किसी एक ने फोन कर दिया अरे नहीं इधर तो नहीं जाना, तो वो तो दूसरी रोड थी, बगैर सोचे समझे आपने यू टर्न लिया और दूसरी तरफ चल पड़े। ये है वो शख्स जो बड़ा अच्छा हिदायत पे जा रहा होता है, और जब हम हिदायत की रोड पे चढ़ते हम कहते हैं मेरे रास्ते में तो कोई रुकावट नहीं आनी, میری تو اسپیڈ بھی بڑی اچھی ہے، میرے تو حالات بڑے موافق ہیں. توبہ کیجیے اللہ سے، توبہ کیجیے، خیر مانگیے. ایسی آزمائش آئے گی سر کے اوپر، ایسا پٹکا پڑے گا کہ آپ کی عقل گھوم جائے گی. یہ کھینچ نہیں آئے گا، یہ میرے ساتھ ہو رہا ہے، یہ مجھے کسی نے کہا ہے، یہ پابندی میرے ساتھ ہے. یہ اللہ کی آزمائش ہوتی ہے اور اچانک آتی ہے، یہ بھی یاد رکھے، ان ایکسپیکٹڈ آتی ہے، اور وجہ کوئی بہانہ بنتا ہے، اور پیچھے کون ہوتا ہے؟ شیطان، جس کی خواہش ہے کہ آپ نہ سمریں، آپ نہ ٹھیک سیدھے ہوں، چلتا چلتا بندہ پیچھے ہو جاتا ہے. اسی لیے فرمایا کہ ایمان کو پختہ کرو. کبھی ایسا ہو، اللہ نہ کرے کسی کے ساتھ، اس سے تو میرا دل بند ہوتا ہے، اس بات سے بڑا خوف آتا ہے کہ دین کی آزمائش کہیں آ جائے. ایسے وقت میں کون سی چیز بندے کو واپس سیدھے راستے پہ لاتی ہے؟ ایمان، یقین. آج ہم نہیں کر سکیں گے، لیکن آج کی ہماری حدیثیں ساری ایمان پہ تھی کہ کس طرح سے آپ کو آپ کا ایمان واپس لے کے آئے گا، اور آپ اسی سے پلائی دیوار بنا دے گا. آپ کوئی پریشر برداشت ہی نہیں کریں گے، ورنہ شکر کرتا بندہ کو پابندی لگائے تو میری جان چھوٹے، لگتا بہانا ہے، لیکن ہم پھر خواہشوں میں ادھر ادھر بکھر جاتے، پھر اٹریکشن آتی. اور واللہ ہی ایک وقت ایسا آتا ہے، یقین ہی نہیں آتا ہم اتنے ان ہو گئے تھے قرآن میں. ایسے کئی لوگ سامنے آنکھوں کے آ جاتے ہیں. جب قرآن پڑھتے ہیں نا تو آپ کو اور پڑھنا آسان لگتا ہے، اچھا لگتا ہے، اس کے بعد جینا محال ہے. جب چھوڑتے ہیں تو کچھ دن کے بعد یقین ہی نہیں آتا کہ میں ہر روز جاتی تھی، صبح اٹھ جاتی تھی. پھر دیکھیں، اگر کسی کو ہم بھٹکتا ہوا دیکھیں تو صبر کر لیں. ہاں بالکل صبر کریں. اگر یہ صرف دنیا کا نقصان ہوتا، اللہ نہ کرے آپ دیکھیں کہ ہمارے پیاروں میں، ہماری دوستوں میں، بہنوں میں، رشتہ داروں میں کوئی سیدھا چلتا چلتا رکے، پاؤں پکڑ لیں، ہاتھ جوڑ لیں، معافیاں مانگ لیں، کھانا پکا دیں، کچھ کر دیں، آپ منتیں سماجتیں کر کے ان کو واپس ہدایت کے راستے پہ ڈال دیں. کیونکہ معاملہ صرف دنیا کا نہیں ہے، آخرت کی بات ہے. کیا بنے گا اگر یہ راستہ چھوڑا؟ لیکن آپ یہاں سے برمنگھم جا رہے ہیں، مجھے نہیں راستے آتے، لیکن ایک روڈ نہیں لیں گے، کوئی دوسری بھی لے لیں گے، پہنچ ہی جائیں گے نا. فاسٹ نہیں لیں گے، سلو لے لیں گے، ادھر سے نہیں گھوم کے آئیں گے، 2 گھنٹے ہو جائے، 10 گھنٹے میں پہنچ ہی جائیں گے. صراط مستقیم ایک ہے، یہ چھوٹ گیا، ادھر سے ایگزٹ سمجھیں گے. اور آج آپ دیکھیے کہ یہ ہے وہ سوچ جو امت مسلمہ کو دینی سب سے مشکل ہے. آج امت کا مسئلہ صرف ایک ہے، ایگزٹ لے چکی ہے، کوئی ماننے کو تیار ہی نہیں کہ یہ قرآن پڑھنا، یہ سیکھنا، اس کی خدمت کرنا، یہ ہماری ذمہ داری ہے. اور اگر آج چند لوگ کر رہے ہیں نا دنیا میں، یقین کریں وہ ہم سب کے حصے کا کام کر رہے ہیں، ہمیں اللہ کے عذابوں سے انہوں نے بچایا ہوا ہے. آج اگر دین کا کام کوئی نہیں کرتا تو آپ کر لیں، کہ اللہ کی پکڑ نہ آ جائے. آج اجنبی بن گئے، آج وہ کام جس کے لیے امت زندہ ہے، کنتم خیر امت، آج اس کام کو کرنے والے اجنبی بنے ہوئے. جلتا ہوا انگارہ، حدیث میں آتا ہے ایک وقت آئے گا دین پہ چلنا جلتے ہوئے انگارے کی بات ہے. اور حقیقت ہے کہ آج ایسے لگتا ہے کہ ہم اپنی دنیا بنا رہے ہیں اور ہماری آخرت بگڑ رہی ہے. اور اس کے لیے ضرورت ہے کہ ہمیں اپنے دین کا یقین ہو کہ ہمارا دین اچھا ہے. اور اگر ہم خود ڈرے سہمے جھجکے ہوں گے تو ہم پہ یہ نقوب ہمارے ساتھ نہ ہو. اللہ تعالیٰ پر اگر ہم ان پر رحم فرما دیں، وَكَشَفْنَا مَا بِهِم مِّن ضُرٍّ، ضرور بڑھتے جائیں گے. کہف کی طرف اشارہ کار نبی صلی اللہ علیہ وسلم کی، آپ دیکھیے کسی بستی میں خیر واقع لوگوں سے بچا لیتا، کوئی نہیں نبی ہو جو ہی انہوں نے اللہ کے نبی پہ حالات تنگ کیے، آپ مکہ سے مدینہ اور پکڑ کے ایسے جو दिल को लगता कितनी बड़ी बात है और इतनी तो इतना जरूर कहने पर से जब आसमान को देखते थे तो धुआं फिर अब उस मोहम्मद सल्लल्लाहु तेरे रिश्ते खून पीने पे बनाया कि उसके बाद फिर अल्लाह के नबी ने दुआ की तो वो अजाब खत्म हुआ। उसी की तरफ इशारा है कि अल्लाह ताला नबियों की जिंदगी में भी छोटे छोटे अजाब भेजता है लेकिन जब कौमें नबियों की नाकदरी करती है तो अल्लाह फिर बड़े अजाब ले आता है। और याद रखिए अगर इसको ये पीछे नाक के बूंद से जोड़ लें जिस बंदे ने दुनिया के किस फायदे को नजर में रख कर हिदायत का रास्ता छोड़ा चंद दिन गिनने की देर है उसी के ऊपर बहुत बड़ी आजमाइश आएगी। ये भी उस पर आती है जिसकी अल्लाह खैर चाहता है और जिनकी दुनिया समझ जाए हिदायत से उतर के वो कहते देखा शुक्र है बच गया ऐसे ही पता नहीं देखना सब बच जाएंगे ये बड़ी बड़ी बातें हैं कुछ नहीं है। तो हिदायत से उतरते ही मुश्किल आ जाए आजमाइश आ जाए फौरन कान पकड़ के वापस आ जाओ कि अल्लाह तो मुझे माफ कर दे। बाद लोग नमाजें पढ़ते हैं फिर छोड़ देते हैं हमेशा अल्लाह के फिर खामोश इशारों को देखे उसी का इशारा करके कहा वलकद अखज़नाहुम बिलअज़ाब हमने इनको सख्त अजाब में पकड़ा था फमस्तकानु लिरब्बिहिम लेकिन इसके बावजूद उन्होंने अपने रब के आगे आजिज़ी अख्तियार की वमा यतदर्रउन और ना ही वो गिड़गड़ाए। ये है जब कभी आप पे दीन की कोई मुश्किल आए तो उसके आने की के बाद जो अल्लाह ताला आपसे चाहता है वो दो काम है नंबर एक इस्तकानत और दूसरा यतदर्रउ। इस्तकानु जो लफ्ज है इसके दो रूट है दोनों से मानी बदल जाते हैं एक इसका रूट है काफ वा नून वही लफ्ज है जिससे काना यकून कुन है इसका मानी होता है हो जा हो जाना। अगर इसको हम कानू से लेंगे काना से तो मानी क्या होगा ना वो हुए यानी वो ऐसे ना हुए और अगर इसको सीन काफ नून से ले सकना सुकून ठहरना मस्कन तो फिर मानी क्या होगा ना वो ठहरे दोनों मतलब इसमें ठीक है। मतलब ये कि कुफर इंसान का दिल सख्त कर देता कि अजाब देखकर भी दिल नरम नहीं होता और मोमिन के लिए तकलीफ राहत हो जाती है। हदीस का खुलासा है कि कुछ लोग ऐसे हैं जिन्हें अगर मैं नेमत दे दूं तो इनके दीन का नुकसान ही हो जाए यानी इतने थोड़े दिले होते हैं छोटी सी नेमत को पाकर दीन से भाग जाते हैं। और कुछ ऐसे भी हैं कि जिन पे मैं अगर कोई आजमाइश डाल दूं तो वो दीन छोड़ दे। सूरत अल-अनाम आयत 42 और 43 में हम ये बात पढ़ चुके हैं। तो अपने ऊपर आने वाले हालात को अल्लाह के इशारे समझकर चेक कीजिए कि कोई मुश्किल मेरे ऊपर आई तो मैंने रजू इल्लाह किया या फिर कुछ और किया। और ऐसे लोगों को फिर अल्लाह सुब्हान तआला कहते हैं कि जब कभी ऐसा होता है तो हत्ता इज़ा फतहना अलैहिम बाबन ज़ा अज़ाबिन शदीद फिर जब हम उन पर सख्त अज़ाब का दरवाजा खोल देते हैं इज़ा हुम फीही मुबलिस तो वो उसमें मायूस हो जाते हैं। यहाँ अजाबन शदीद से कौन सा दरवाजा मुराद है मौत अजाब कब्र क़यामत यानी जब इनको जहन्नुम में डाला जाएगा तो फिर वहां जाकर चीखेंगे चिल्लाएंगे मुबलिसुन इबलास है इसी से लफ्ज इबलीस भी है बलसा यबलिसु इबलास रंज और गम के मारे मायूस होना आप कह लें डिप्रेशन में जाना यदि फिर जब अजाब आएगा ना फिर डिप्रेशन में चले जाएंगे। आज दुनिया की तकलीफों की वजह से नहीं झुके कल ये अजाब देखकर झुक जाएंगे बात तो सिर्फ इतनी है इसलिए जरूरत है इस बात की कि ये अपनी फिक्र कर लें। अगली रातों में कुछ अल्लाह ताला की नेमतों का जिक्र इंशाल्लाह इसको कल करके सबक पूरा करेंगे। अल्लाह ताला से दुआ है कि वो हमारी आंखें खोल दें और हमेशा दुआ मांगते रहा करें कि अल्लाह मला तक तुल नबी वजी का वला तुखलिक नबी अजाबी का वाफिना कबला जालिक अल्लाह ताला हमें हमारी गलतियों पे ना पकड़े और हमारी निजात करे इंशाल्लाह कल आगे बात करेंगे। सुभानक अल्लाहुम्मा व बिहमदिका अशहदु अन ला इलाहा इल्ला अंता अस्तगफिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
وعليكم السلام ورحمة الله وبركاته جزاكم الله خيرا كثير استاذة جی الحمد للہ ہم سب کے لیے بہت ہی آئی اوپننگ لیسن اور ہر لیسن ہی ایسا ہے بیکاز یہ قرآن ہے اور قرآن تو ہماری ڈیلی لائف میں ہمیں ڈیلنگ سکھا رہا ہے سو الحمد للہ اٹس آلویز ویری ویری مچ انفارمیٹیو اینڈ ہیلپ فل الحمد للہ رب العالمین بس یہ کہ ان شاء اللہ ہم بھی یہیں اپنی کلاس کنکلوڈ کرتے ہیں بیکاز ہمارا ٹائم بھی انکریز ہو چکا ہے انشاءاللہ بس یہیں پہ ہم ختم کرتے ہیں. جزاکم اللہ خیر کثیر. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. ربنا تقبل منا انك انت السميع العلیم وتب علینا انك انت التواب الرحیم. آمین یا رب العالمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.